डॉक्टर तौसीफ के चले जाने के बाद डॉक्टर शौकत ने यज्ञ के बाद दीगरे वो किताबें पढ़ना शुरू की जो वो अपने साथ पाया था। एक कागज पर पेंसिल से कुछ डायग्राम बनाए और देर तक इन्हें देखता रहा, पुराने रिकॉर्डों के कुछ फाइल देखे। इन्हीं मशगूलियात में दिन खत्म हो गया। तकरीबन 5 बजे इसने किताबें और फाइल एक तरफ रख दिए। इसे ठीक 6 बजे यहाँ से रवाना होना था। दिसंबर का महीना था। शाम की किरणों की गर्दी फीकी फीकी सुर्खी में तब्दील होती जा रही थी। डॉक्टर तौसीफ का नौकर अंडे के सैंडविच और कॉफी ले आया। रात का खाना सलीम की दरख्वास्त के मुताबिक इसे कोठी में खाना था, इसलिए इसने सिर्फ एक सैंडविच खाई और 2 कप कॉफी के बाद सिगरेट सुलगा कर टहलने लगा। घड़ी ने 6 बजाए। इसने कपड़े पहने और चेस्टर कांधे पर डालकर रवाना हो गया। वो आहिस्ता आहिस्ता टहलता हुआ जा रहा था। चारों तरफ तारीखी फैल गई थी। सड़क के दोनों तरफ घनी झाड़ियां और दरख्तों की कतारें थीं, जिनकी वजह से सड़क खुसूसन और ज्यादा तारीख हो गई थी। लेकिन डॉक्टर शौकत ऑपरेशन के ख्याल में मगन बेखौफ चला जा रहा था। इससे तकरीबन 50 गज पीछे एक दूसरा आदमी झाड़ियों से लगा हुआ चल रहा था। शायद इसने रबर सोल के जूते पहन रखे थे, जिसकी वजह से डॉक्टर शौकत इसके कदमों की आवाज नहीं सुन रहा था। एक जगह डॉक्टर शौकत सिगरेट सुलगाने के लिए रुका, साथ ही वो शख्स भी रुककर झाड़ियों की ओट में चला गया। जैसे ही डॉक्टर शौकत ने चलना शुरू किया, वो फिर झाड़ियों से निकलकर इसी तरह इसका ताकुब करने लगा। सड़क ज्यादा चलती हुई ना थी, वजह यह थी ये सड़क महज कोठी के लिए बनाई गई थी। अगर नवाब साहब ने अपनी कोठी बस्ती के बाहर ना बनवाई होती तो फिर इस सड़क का वजूद भी ना होता। शौकत के वजनी जूतों की आवाज इस सुनसान सड़क पर इस तरह गूंज रही थी जैसे वो झाड़ियों में दबक कर टी टी रिंग रिंग करने वाले झिंगरों को डांट रही हो। शौकत चलते चलते हल्के सुरों में सीटी बजाने लगा। इसे अपने जूतों की आवाज सीटी की धुन पर ताल देती मालूम हुई। किसी दरख्त पर एक बड़े परिंदे ने चौंक कर अपने पर फड़फड़ाए और उड़कर दूसरी तरफ चला गया। झाड़ियों के पीछे ही गीदड़ों ने चीखना शुरू किया। जो शख्स डॉक्टर शौकत का पीछा कर रहा था, इसका अब कहीं पता ना था। कुछ आगे बढ़कर बहुत ज्यादा घने दरख्तों का सिलसिला शुरू हुआ। यहाँ पर दोनों तरफ के दरख्तों की शाखें आपस में मिलकर इस तरह गुंजान हो गई थी कि आसमान दिखाई नहीं देता था। डॉक्टर शौकत दुनिया मफीहा से बेखबर अपनी धुन में मगन चला जा रहा था। अचानक इसके मुंह से एक चीख निकली और हाथ ऊपर उठ गए। इसके गले में एक मोटी सी रस्सी का फंदा पड़ा हुआ था। आहिस्ता आहिस्ता फंदे की गिरफ्त तंग हो रही थी और साथ ही साथ वो ऊपर उठने लगा। गले की रगें फूल रही थी, आंखें हल्कों से उबली पड़ी थी। इसने चीखना चाहा लेकिन आवाज ना निकली। इसे ऐसा मालूम हो रहा था जैसे इसका दिल कनपटियों और आंखों में धड़क रहा हो। आहिस्ता आहिस्ता इसे तारीकी गहरी होती हुई मालूम हुई। झिंगरों और गीदड़ों का शोर दूर खला में डूबता जा रहा था। फिर बिल्कुल खामोशी छा गई। वो जमीन से 2 फुट की बुलंदी पर झूल रहा था। कोई इस दरख्त पर से कूद कर झाड़ियों में गायब हो गया। फिर एक आदमी इसकी तरफ दौड़कर आता दिखाई दिया। इसके करीब पहुंचकर इसने हाथ मलते हुए इधर उधर देखा। दूसरे लम्हे वो फुर्ती से दरख्त पर चढ़ रहा था। एक शाख से दूसरी शाख पर कूदता हुआ वो इस डाल पर पहुंच गया जिससे रस्सी बंधी हुई थी। इसने रस्सी ढीली करके आहिस्ता आहिस्ता डॉक्टर शौकत के पैर जमीन पर टिका दिए, फिर रस्सी को इसी तरह बांध कर नीचे उतर आया। अब इसने जेब से चाकू निकालकर रस्सी काटी और शौकत को हाथों पर संभाले हुए सड़क पर लिटा दिया। फंदा ढीले होते ही बेहोश डॉक्टर गहरी गहरी सांसें ले रहा था। पुरसरार अजनबी ने दिया सलाई जलाकर इसके चेहरे पर नजर डाली। आंखों के पपोटों में जुम्बिश पैदा हो चुकी थी। ऐसा मालूम हो रहा था जैसे वो 10-5 मिनट के बाद होश में आ जाएगा। 2-3 मिनट गुजर जाने पर इसके जिस्म में हरकत पैदा हुई और अजनबी जल्दी से झाड़ियों के पीछे छुप गया। थोड़ी देर के बाद एक कर्राह के साथ वो उठकर बैठ गया और आंखें फाड़ फाड़ कर चारों तरफ देखने लगा। आहिस्ता आहिस्ता कुछ देर कबल के वाकयात इसके जहन में गूंज उठे। बेख्तियार इसका हाथ गर्दन की तरफ गया, लेकिन अब वहां रस्सी का फंदा ना था। अलबत्ता गर्दन बुरी तरह दुख रही थी। इसे हैरत हो रही थी कि वो किस तरह बच गया। اب اسے فریدی مرحوم کے الفاظ بری طرح یاد آ رہے تھے اور ساتھ ہی سبیتا دیوی کے خواب کی بڑبڑاہٹ بھی یاد آ گئی۔ راج روپ نگر، اس کے سارے جسم سے ٹھنڈا ٹھنڈا پسینہ چھوٹ پڑا۔ وہ سوچنے لگا وہ بھی کتنا احمق تھا کہ اس نے فریدی کے الفاظ بھلا دیے اور اس خوفناک جگہ پر اندھیری رات میں تنہا چلا آیا۔ اس کی جان لینے کی یہ دوسری کوشش تھی۔ اس کی آنکھوں کے سامنے اس نیپالی کا نقشہ پھر آ گیا جس نے اسے دھمکی دی تھی۔ پھر اچانک وہ زہریلی سوئی یاد آئی اور پروفیسر کا بھیانک چہرہ جو اس نے اس سے ہاتھ ملاتے ہوئے دیکھا تھا، اور ٹھیک اسی جگہ کتا بھی اچھل کر گرا تھا۔ تو کیا پروفیسر، لیکن آخر کیوں؟ یہ سب سوچتے سوچتے اسے اپنی موجودہ حالت کا خیال آیا۔ وہ کپڑے جھاڑتا ہوا کھڑا ہو گیا۔ چسٹر قریب ہی پڑا تھا۔ اس نے جلدی سے چسٹر اٹھا کر کندھے پر ڈالا اور تیزی سے کوٹھی کی طرف روانہ ہو گیا۔ اس نے سوچا کہ گھڑی میں وقت دیکھے، لیکن پھر دیا سلائی جلا کر دیکھنے کی ہمت نہ پڑی۔ کوٹھی میں سب لوگ بے صبری سے اس کا انتظار کر رہے تھے۔ اس نے 7 بجے آنے کا وعدہ کیا تھا، لیکن اب 8 بج رہے تھے۔ شوکت بہت ہی باصول آدمی معلوم ہوتا ہے، نہ جانے کیا بات ہے، ڈاکٹر توصیف نے باغ میں ٹہلتے ہوئے کہا۔ نجمہ بار بار اپنی کلائی پر بندھی ہوئی گھڑی دیکھ رہی تھی۔ کیا بات ہو سکتی ہے؟ کنور سلیم نے پنجوں کے بل کھڑے ہوتے ہوئے پیشانی پر ہاتھ رکھ کر اندھیرے میں گھورتے ہوئے کہا۔ میرا خیال ہے کہ وہ دیر میں گھر سے روانہ ہوا۔ میں تو کہہ رہا تھا کہ کار بھجوا دوں گا، لیکن اس نے کہا کہ میں پیدل ہی آؤں گا۔ یہ کون آ رہا ہے؟ ہلو ڈاکٹر بھائی۔ انتظار کرتے کرتے آنکھیں پتھرا گئیں۔ ڈاکٹر شوکت برآمدے میں داخل ہو چکا تھا۔ وہ راستہ بھر اپنے چہرے سے پریشانی کے آثار مٹانے کی کوشش کرتا آیا تھا۔ مجھے افسوس ہے، ڈاکٹر شوکت نے مسکراتے ہوئے کہا، اپنی حماقت کی وجہ سے چلتے وقت میں ٹارچ لانا بھول گیا، نتیجہ یہ ہوا کہ راستہ بھول گیا۔ لیکن آپ کے سر میں یہ اتنے سارے تنکے کہاں سے آ گئے؟ جی وہاں نہیں، پیچھے کی طرف، نجمہ نے مسکرا کر کہا۔ تنکے؟ اوہو کچھ نہیں، ہٹائیے بھی کوئی ایسی خاص بات نہیں، ڈاکٹر شوکت نے کچھ بوکھلائے ہوئے لہجے میں کہا۔ نہیں نہیں، بتائیے نا آخر کیا بات ہے، کنور سلیم نے سنجیدگی سے کہا۔ ارے وہ تو ایک پاگل کتا تھا، راہ میں مجھے اس نے دوڑایا، اندھیرا کافی تھا، میں ٹھوکر کھا کر گر پڑا۔ وہ تو کہیے ایک راہگیر ادھر آ نکلا، ورنہ آج کل دسمبر میں پاگل کتا، نجمہ نے حیرت سے کہا، کتے تو عموماً گرمیوں میں پاگل ہوتے ہیں۔ نہیں یہ ضروری نہیں، کنور سلیم نے جواب دیا، اکثر سردیوں میں بھی بعض کتوں کا دماغ خراب ہو جاتا ہے۔ خیر آپ خوش قسمت تھے ڈاکٹر شوکت، پاگل کتوں کا زہر بہت خطرناک ہوتا ہے، آپ تو جانتے ہی ہوں گے۔ ہاں بھائی ڈاکٹر، وہ آپ کے آدمیوں نے بیمار کے کمرے میں ساری تیاریاں مکمل کر لی ہیں، وہ لوگ اس وقت وہیں ہیں، ڈاکٹر توصیف نے کہا۔ آپ کے انتظار میں شاید ان لوگوں نے بھی ابھی تک کھانا نہیں کھایا، نجمہ بولی۔ میرا انتظار آپ لوگوں نے ناحق کیا، میں آپریشن سے قبل تھوڑا سا سوپ پیتا ہوں، کھانا کھا لینے کے بعد دماغ کسی کام کا نہیں رہ جاتا۔ جی ہاں میں بھی اکثر کتابوں میں یہی پڑھ چکا ہوں، اور جہاں تک میرا خیال ہے کہ دنیا کے بڑے آدمی نے یہ ضرور کہا ہوگا، نجمہ نے شوخی سے کہا۔ ڈاکٹر شوکت نے مسکرا کر اس کی طرف دیکھا۔ نجمہ سے نگاہیں ملتے ہی وہ زمین کی طرف دیکھنے لگا۔ خیر صاحب وہ کچھ صحیح، میں تو دن بھر میں 5 سیر سے کم کھانا نہیں کھاتا، کنور سلیم نے ہنس کر کہا۔ کھانا دیر سے منتظر ہے، ہر تندرست آدمی کا فرض ہے کہ اسے انتظار کی زحمت سے بچائے۔ سب لوگ کھانے کے کمرے میں چلے گئے۔ پرانی کوٹھی کے بائیں باغ میں پروفیسر عمران کسی سے گفتگو کر رہا تھا۔ کبھی کبھی دونوں کی آوازیں بلند ہو کر خلا میں ڈوب جاتی۔ پروفیسر کہہ رہا تھا، لیکن میں نہیں جاؤں گا، تو اس میں بگڑنے کی کیا بات ہے میری جان، دوسری آواز سنائی دی، نہ جانے میں تمہارا ہی نقصان ہے۔ میرا نقصان؟ پروفیسر کی آواز آئی، یونان اور روم کے دیوتاؤں کی قسم ہرگز نہ جاؤں گا، تمہیں چلنا ہی پڑے گا، کسی نے کہا۔ سنو اے بابیل کے بچے، تم میں اتنی ہمت نہیں کہ مجھے میری مرضی کے خلاف کہیں لے جا سکو، پروفیسر چیخا۔ خیر نہ جاؤ، لیکن تمہیں اس کے لیے پچھتانا پڑے گا، دیکھنا ہے کہ تمہیں کل سفیدہ کیسے ملتا ہے، دوسرے آدمی نے کہا اور باغ سے نکلنے لگا۔ ٹھہرو، تو ایسے بات کرو نا، تم نے پہلے ہی کیوں نہیں بتایا کہ تم بیر بہوٹی کے بچے ہو، پروفیسر ہنس کر بولا۔ بیر بہوٹی؟ ہاں بیر بہوٹی، مگر اس کے لیے تمہیں میرے ساتھ مالی کے جھونپڑے تک چلنا ہوگا۔ اچھا آؤ تو پھر چلیں، پروفیسر نے کہا، اور دونوں مالی کے جھونپڑے کی طرف چل دیے۔ तकरीबन आध घंटे के बाद प्रोफेसर लंगड़ाता हुआ माली के झोंपड़े से बाहर निकला और वो अकेला था और इसके कांधे पर एक वजनी गठड़ी थी। एक जगह रुककर इसने इधर उधर देखा, फिर माली के झोंपड़े की तरफ भूसा तान कर कहने लगा, अबे तूने मुझे समझा क्या है? मैं तुझे कुत्ते का गोश्त खिला दूंगा, शिशुंदर की औलाद नहीं तो। मरीख, जहल, मुश्तरी, यतार्द सबके सब तेरी जान के दुश्मन हो जाएंगे। अबे मैं वो हूँ जिसने सिकंदर आजम का मुर्गा चुराया था। चमगादड़ मुझे सलाम करने आते हैं। मैं अच्छी तरह जानता हूँ कि तू अपने दादा का नतफा है, चला है वहां से मक्खियां मारने। बड़ा आया कहीं का तीस मार खान की ऐसी की तैसी, नहीं जानता कि मैं भूतों का सरदार हूँ। आओ ए गरफोस इसे खा जाओ, आओ ए अरसलानूस इसे चबा जाओ। चुड़ैलों की हराफा नानी, इश्कोलनिया तू कहाँ है? देख मैं नाच रहा हूँ, मैं तेरा भतीजा हूँ, आजा प्यारी। ये कहकर प्रोफेसर ने वहीं पर नाचना शुरू कर दिया। फिर वो सीने पर हाथ मारकर कहने लगा, मैं इस आग का पुजारी हूँ जो मरीख में जल रही है। हजार हर साल से मैं इसकी पूजा करता आ रहा हूँ। मैं 5000 साल से इंतजार कर रहा हूँ, लेकिन वो सितारा कभी न टूटेगा। ऐ के मैंने तेरे लिए खरगोश पाले, ऐ के मैं तुझे गुलहरियों के कबाब खिलाता हूँ, मैं तितलियों के परों से सिगरेट बनाकर तुझे पिलाता हूँ। ऐ प्यारे इब्लीस तू कहाँ है? मैं तुझे अपना कान काट कर खिला दूंगा। वो और न जाने क्या बुड़बुड़ाता उछलता कूदता हुआ पुरानी कोठी के बाग में गायब हो गया। मरीज के कमरे का मंजर हद दर्जा मुतासिर कुन था। नर्स और डॉक्टर सब सफेद कपड़ों में मलबूस आहिस्ता आहिस्ता इधर उधर आ जा रहे थे। ऑपरेशन टेबल जो सिविल अस्पताल से खास एहतमाम के साथ यहाँ लाई गई थी, कमरे के वस्त में पड़ी थी। मरीज को इस पर लिटाया जा चुका था। कमरे में बहुत ज्यादा ताकत वाले बल्ब रोशन कर दिए गए थे। मलाइचियों में गर्म सर्द पानी रखा हुआ था। इसी के करीब एक दूसरी मेज पर अजीबो गरीब किस्म के ऑपरेशन के औजार और रबड़ के दस्ताने पड़े हुए थे। डॉक्टर शौकत कुछ देर कबल पेश आए हुए हादसे को कतई भुला चुका था। अब इसका ध्यान सिर्फ ऑपरेशन की तरफ था। एक आदमी की जिंदगी खतरे में थी, वो इसे खतरात से निकालने जा रहा था। ये इसके इम्कान में था। इसने अपनी तमाम तर कोशिशें सर्फ कर देने का तहैया कर लिया था। नौजवान माहिर इसे भी अच्छी तरह समझता था कि अगर इसे इस केस में कामयाबी हो गई तो इसकी शख्सियत कहीं की कहीं जा पहुंचेगी। कामयाबी इसे तरक्की के जीनों पर ले जाएगी और नाकामी, लेकिन नहीं, इसके जहन में नाकामी के ख्याल का नाम व निशान भी न था। वो एक मशाक माहिर फन की तरह मुतमईन नजर आ रहा था। डॉक्टर तौसीफ भी कमरे में मौजूद था, लेकिन इसकी हैसियत एक तमाशाई जैसी थी। वो देख रहा था और मुतहैर था कि यह नौजवान लड़का किस तरह सुकून और इत्मीनान के साथ अपनी तैयारियों में मसरूफ है। ऐसे मौकों पर इतना इत्मीनान तो इसने अच्छे अच्छे मोअम्मर और तजर्बाकार डॉक्टरों के चेहरों पर भी नहीं देखा था। वो दिल ही दिल में इसकी तारीफें कर रहा था। बाहर बरामदे में नवाब साहब की बहन और नजमा बैठी थी। दोनों परेशान नजर आ रही थी। कुंवर सलीम टहल टहल कर सिगरेट पी रहा था। मम्मी क्या वो कामयाब हो जाएगा? नजमा ने बेताबी से कहा। मुझे यकीन है कि वो जरूर कामयाब हो जाएगा, लेकिन कितनी देर लगेगी? परेशान मत हो बेटी, बेगम साहिबा बोली, मेरा ख्याल है कि काफी अरसा लगेगा, मुमकिन है सुबह हो जाए, लिहाजा हम लोगों का यहाँ इस तरह बैठना ठीक नहीं, क्यों ना हम लोग ड्राइंग रूम में चलकर बैठें, गालिबन कॉफी अब तैयार हो गई होगी। सलीम क्या आज तुम कॉफी ना पियोगे? कॉफी का किसे होश है पुफी साहिबा? सलीम ने सिगरेट को बरामदे में बुझे हुए कालीन पर गिराकर पैर से रगड़ते हुए कहा। मैं नजमा से ज्यादा परेशान हूँ, मुझे ताज्जुब है कि आप ऐसे वक्त में भी कॉफी को नहीं भूले। तुम सारी कालीनों का सत्यानाश कर दोगे, बेगम साहिबा ने नाक फूंस सुकोड़ कर कहा। क्या सिगरेट को दूसरी तरफ नहीं फेंक सकते? जहन्नुम में गई कालीन, वो ना खुशगवार लहजे में बोला। मेरा दिमाग इस वक्त ठीक नहीं, औरत ना बनो, बेगम साहिबा ने तंजिया लहजे में कहा। अभी कितनी देर की बात है कि तुम मेरी मुखालफत के बावजूद भी ऑपरेशन की हिमायत कर रहे थे। अपनी हालत को संभालो, तुम्हें तो हम लोगों को दिलासा देना चाहिए। मैं कोशिश करता हूँ कि खुद को संभाल लूं, लेकिन ये मुमकिन नहीं। मुझे कर्नल तिवारी के अल्फाज याद आ रहे हैं जिसने कहा था कि बचने की उम्मीद नहीं। आखिर ये अहमक लड़का किस उम्मीद पर ऑपरेशन कर रहा है? मेरा मतलब ये है कि वो खतरे को जल्द से जल्द करीब लाने की कोशिश कर रहा है। नहीं कुंवर साहब, डॉक्टर तौसीफ ने बीमार के कमरे से निकलते हुए कहा, मुझे यकीन होता जा रहा है कि वो जल्द से जल्द नवाब साहब को खतरात से दूर कर देगा। मैं आपका मतलब नहीं समझा, सलीम इसकी तरफ घूमकर बोला। क्या ऑपरेशन शुरू हो गया?
नहीं, अभी वो लोग तैयारी कर रहे हैं और मेरा वहां कोई काम भी नहीं। मैं इसीलिए यहां चला आया कि मैं यहां ज्यादा कारामद साबित हो सकूंगा, डॉक्टर तौसीफ ने मुस्कुराते हुए कहा।
आप बहुत अच्छे डॉक्टर हैं। मम्मी तो काफी जब्त तहमुल वाली हैं, लेकिन शायद मुझे और सलीम को जल्द अज जल्द तिबी इमदाद की जरूरत पेश आएगी।
मुझे ये सुनकर खुशी हुई कि आप इस नौजवान डॉक्टर की कामयाबी पर इस कदर यकीन रखते हैं। वो किस कदर संजीदा और मुतमईन है और साथ ही साथ काफी खूबसूरत भी, सलीम ने किस कदर तलखी से कहा।
तुम क्या बक रहे हो सलीम, बेगम साहिबा तेजी से बोली,
और नजमा ने शर्मा कर सर झुका लिया। माफ कीजिएगा पुपी साहिबा, मैं बहुत परेशान हूँ, सलीम ये कहकर टहलता हुआ बरामदे के दूसरे किनारे तक चला गया।
कुंवर साहब, मेरे ख्याल से बिजली का इंतजाम बिल्कुल ठीक होगा, शायद डायनमो की देखभाल आप ही करते हैं, डॉक्टर तौसीफ ने कहा।
जी हाँ, क्यों? डायनमो बिल्कुल ठीक चल रहा है,
लेकिन इसके पूछने का मतलब? सलीम ने डॉक्टर को घूरते हुए पूछा।
मतलब साफ है, डॉक्टर तौसीफ ने कहा, अगर खुदा न खास्ता डायनमो फेल हो गया तो अंधेरे में ऑपरेशन किस तरह होगा? एक बड़े ऑपरेशन के लिए काफी एहतियात की जरूरत होती है।
बजाहिर तो डायनमो फेल होने का कोई इम्कान नहीं, लेकिन अगर फेल हो ही गया तो मैं क्या कर सकूंगा?
उफ, ये खतरनाक ख्याल है।
अगर वाकई ऐसा हुआ तो डॉक्टर शौकत बड़ी मुसीबत में पड़ जाएगा।
ओ नहीं नहीं, मेरे खुदा, ऐसा हरगिज नहीं हो सकता।
कुंवर सलीम के चेहरे पर बेचैनी के आसार पैदा हो गए।
इतने में एक नौकर दाखिल हुआ।
क्यों, क्या है? सलीम ने इससे पूछा।
प्रोफेसर साहब नीचे खड़े हैं और आपको बुला रहे हैं, नौकर ने कहा।
प्रोफेसर? मुझे इस वक्त?
सलीम ने हैरत से कहा।
जाओ भाई, नीचे जाओ, बेगम साहिबा बेजारी से बोली, कहीं वो पागल यहाँ न चलाए।
मुझे हैरत है कि वो इस वक्त यहाँ किस लिए आया है, सलीम ने नौकर से कहा।
क्या तुमने इसे ऑपरेशन के मुतालिक नहीं बताया?
हुजूर, मैंने इन्हें हर तरह समझाया लेकिन वो सुनते ही नहीं।
खैर चलो, देखूं क्या बकता है,
सलीम ने कहा।
इस पागल से तो मैं तंग आ गया हूँ, सलीम नीचे आया।
प्रोफेसर बाहर खड़ा था, इसने सर्दी से बचने के लिए अपने सर पर मफलर लपेट रखा था और चेस्टर का कॉलर इसके कानों के ऊपर तक चढ़ा था। इन सब बातों के बावजूद वो सर्दी की वजह से सुकड़ा जा रहा था।
क्यों प्रोफेसर, क्या बात है?
सलीम ने इसके करीब पहुंचकर पूछा।
एक गैर मामूली चमकदार सितारा जनूब की तरफ से निकला है, प्रोफेसर ने इश्तियाक आमेज लहजे में कहा।
अगर तुम अपनी मालूमात में इजाफा करना चाहते हो तो मेरे साथ चलो।
जहन्नुम में गई मालूमात, सलीम ने झंझलाकर कहा।
लेकिन इतनी सी बात के लिए तुम दौड़े आए हो?
बात तो कुछ दूसरी है, मैं तुम्हें बहुत ही ताज्जुब खैज चीज दिखाना चाहता हूँ, ऐसी चीज जो तुमने कभी न देखी होगी, इसने सलीम का बाजू पकड़कर इसे पुरानी कोठी की तरफ ले जाते हुए कहा।
सलीम चलने लगा, लेकिन इसने लोहे की मोटी सलाख को न देखा जो प्रोफेसर अपनी आस्तीन में छुपाए हुए था।
खट!
थोड़ी दूर चलने के बाद प्रोफेसर ने वो सलाख सलीम के सर पर दे मारी। सलीम बगैर आवाज निकाले चकरा कर धम से जमीन पर आ रहा।
प्रोफेसर हैरत अंगेज फुर्ती के साथ झुका और बेहोश सलीम को उठाकर अपने कांधे पर डाल लिया, बिल्कुल इसी तरह जैसे कोई हल्के फुल्के बच्चे को उठा लेता है।
वो तेजी से पुरानी कोठी की तरफ जा रहा था। ये सब इतनी जल्दी और खामोशी से हुआ कि वह नौकर जो हॉल में सलीम का इंतजार कर रहा था वो यही सोचता रह गया कि अब सलीम प्रोफेसर को इस कोठी में धकेल कर वापस आ रहा होगा।
पुरानी कोठी में पहुंचकर प्रोफेसर ने बेहोश सलीम को एक कुर्सी पर डाल दिया और झुककर सर के इस हिस्से को देखने लगा जो चोट लगने की वजह से फूल गया था। इसने पुरइत्मीनान अंदाज में इस तरह से सर हिलाया जैसे इसे यकीन हो कि वो भी काफी देर तक बेहोश रहेगा।
फिर इस हैरत अंगेज बूढ़े ने सलीम को पीठ पर लाद कर मीनार पर चढ़ना शुरू किया।
बालाई कमरे में अंधेरा था, इसने टटोल कर सलीम को एक बड़े सोफे पर डालकर और मोमबत्ती जलाकर ताक पर रख दी।
हल्की रोशनी में चेस्टर के कॉलर के साए की वजह से इसका चेहरा और ज्यादा खौफनाक मालूम होने लगा था। इसने सलीम को सोफे से बांध दिया, फिर वो दूरबीन के करीब वाली कुर्सी पर बैठ गया और दूरबीन के जरिए नवाब साहब के कमरे का जायजा लेने लगा। नवाब साहब के कमरे की खिड़कियां खुली हुई थी, डॉक्टर और नर्सों ने अपने चेहरों पर सफेद नकाब लगा लिए थे।
डॉक्टर शौकत खोलते हुए पानी से रबड़ के दस्ताने निकालकर पहन रहा था। वो सब ऑपरेशन की मेज के गर्द खड़े हुए थे, ऑपरेशन शुरू होने वाला था।
बहुत खूब, प्रोफेसर बड़बड़ाया, मैं ठीक वक्त पर पहुंच गया।
लेकिन आखिर इस सर्दी के बावजूद भी उन्होंने खिड़कियां क्यों नहीं बंद की?
नवाब साहब की कोठी के गिर्दोपेश عجیب طرح کی پراسرار خاموشی چھائی ہوئی تھی۔ چھوٹے سے لے کر بڑے تک کو آج اچھی طرح معلوم تھا کہ بیمار کے کمرے میں کیا ہو رہا ہے۔ بیگم صاحبہ کا سخت حکم تھا کہ کسی قسم کا شور نہ ہونے پائے۔ لوگ اتنی خاموشی سے چل پھر رہے تھے جیسے وہ خواب میں چل رہے ہیں۔ کوٹھی میں نوکرانیاں پنجوں کے بل چل رہی تھی۔ گھر کے سارے کتے باغ کے آخری کنارے پر ایک خالی جھونپڑے میں بند کر دیے گئے تھے تاکہ وہ کوٹھی کے قریب شور نہ مچا سکیں۔ پروفیسر دوربین پر جھکا ہوا اپنے گرد و پیش سے بے خبر بیمار کے کمرے کا منظر دیکھ رہا تھا۔ وہ اتنا محو تھا کہ اس نے سلیم کے جسم کی حرکت کو بھی نہ محسوس کیا۔ سلیم آہستہ آہستہ ہوش میں آ رہا تھا۔ ایک عجیب قسم کی سنسناہٹ اس کے جسم میں پھیلی ہوئی تھی۔ اس نے اپنے بازوؤں پر رسی کے تناؤ کو بھی نہ محسوس کیا۔ دو تین بار سر جھٹکنے کے بعد اس نے آنکھیں کھول دی۔ اسے چاروں طرف تاریکی ہی تاریکی پھیلی نظر آ رہی تھی۔ پھر دور ایک ٹمٹماتا ہوا تارا دکھائی دیا۔ تارے کے چاروں طرف ہلکی ہلکی روشنی تھی۔ آہستہ آہستہ روشنی پھیلتی گئی۔ موم بتی کی لو تھرا رہی تھی۔ پروفیسر دوربین پر جھکا ہوا تھا۔ اس سے اٹھنے کی کوشش کی مگر یہ کیا، وہ بندھا ہوا کیوں ہے؟ رفتہ رفتہ کچھ دیر قبل کے واقعات اسے یاد آ گئے۔ پروفیسر آخر یہ کیا حرکت ہے، اس نے بھرائی ہوئی نحیف آواز میں کہکہ لگا کر کہا۔ آخر اس مزاق کی کیا ضرورت تھی؟ اچھا تم جاگ گئے، پروفیسر نے سر اٹھا کر کہا۔ کوئی گھبرانے کی بات نہیں، تم اس وقت اتنے ہی بے بس ہو جتنے کہ میرے دوسرے شکار۔ تمہیں یہ سن کر خوشی ہوگی کہ میں اب گلہریوں، خرگوشوں اور مینڈکوں کے ساتھ ساتھ آدمیوں کا بھی شکار کرنے لگا ہوں۔ کیوں، ہے نا دلچسپ خبر؟ پہلے تو سلیم کچھ نہ سمجھ سکا، لیکن دوسرے لمحے میں اسے ایسا محسوس ہوا جیسے اس کے جسم کا سارا خون منجمد ہو گیا۔ وہ لرز گیا۔ وہ اچھی طرح جانتا تھا کہ بوڑھے نے اپنے دوسرے شکاروں کا حوالہ کیوں دیا ہے۔ تو کیا اب وہ اپنی خونی پیاس بجھانے کے لیے جانوروں کے بجائے آدمیوں کا شکار کرے گا؟ سلیم نے شدید گھبراہٹ کے باوجود بھی لاپرواہی کا انداز پیدا کر کے کہکہ لگانے کی کوشش کی۔ بہت اچھے پروفیسر، لیکن مزاق کا وقت اور موقع ہوتا ہے۔ چلو شاباش، یہ رسیاں کھول دو، میں وعدہ کرتا ہوں۔ صبر صبر میرے اچھے لڑکے، اس نے اس کی طرف جھک کر مسکراتے ہوئے کہا۔ اب میری باری آئی ہے، ہا ہا ہا۔ تمہاری باری کا کیا مطلب؟ سلیم نے چونک کر کہا۔ کیا تم نہیں جانتے؟ پروفیسر نے برا سا منہ بنا کر کہا۔ کہو، میں کچھ نہیں سمجھ سکا، سلیم نے بے پرواہی سے کہا۔ میرا مقصد یہ تھا کہ نوجوان ڈاکٹر اپنے مقصد میں کامیاب ہو جائے، پروفیسر نے پرسکون لہجے میں کہا۔ اور اسے میں اچھی طرح جانتا ہوں کہ تم دوبارہ آزاد کر دیے گئے تو ایسا نہ ہو سکے گا، کیونکہ مجھے خوف ہے۔ بہرحال میں یہ چاہتا ہوں کہ وہ سکون و اطمینان کے ساتھ نواب صاحب کی جان بچا سکے، اسی لیے میں تمہیں یہاں لایا ہوں۔ میرے بھولے سلیم، کیا سمجھے؟ میں چالاک نہیں؟ بہت چالاک ہو، کیا کہنے، سلیم نے ہنس کر کہا۔ تم یہاں بالکل بے بس ہو، یہاں میں تمہاری خبر گیری بھی کروں گا اور بیمار کے کمرے کا منظر بھی دیکھ سکوں گا، پروفیسر نے دوربین کے شیشے میں آنکھ لگاتے ہوئے کہا۔ نہ تو میں احمق ہوں اور نہ میری دوربین، محض مذاق ہے، کیا سمجھے؟ اچانک سلیم میں ایک حیرت انگیز تبدیلی پیدا ہو گئی، اس کی بھویں تن گئی۔ کچھ دیر قبل جو ہونٹ مسکرا رہے تھے بھینس کر رہ گئے۔ آنکھوں کی شرارت آمیز شوخی ایک بہت ہی خوفناک قسم کی چمک میں تبدیل ہو گئی۔ وہ اب تک ہنس مکھ اور کھلنڈرا نوجوان تھا۔ ایسا معلوم ہوا جیسے اس کے چہرے پر ایک گہری نقاب ہٹ گئی ہو۔ وہ ایک خونخوار بھیڑیے کی طرح ہانپ رہا تھا۔ ان رسیوں کو کھول دو سور کے بچے، وہ چیخ کر بولا، ورنہ میں تمہارا سر پھوڑ دوں گا۔ دھیرج دھیرج میرے پیارے بچے، پروفیسر نے مڑ کر پرسکون لہجے میں کہا۔ کل تک میں یقیناً تم سے خائف تھا، مجھے اس کا اعتراف ہے، لیکن تم اس وقت میری گرفت میں ہو، قاتل، سازشی، تم بہت خطرناک ہوتے جا رہے ہو۔ ایسی صورت میں تمہاری نگرانی کی ضرورت ہے، تم دیوانے ہو، قطعی دیوانے، سلیم نے تیزی سے کہا۔ شاید ایسا ہی ہو، پروفیسر نے لاپرواہی سے کہا، لیکن میں اتنا دیوانہ نہیں کہ تمہاری سازشوں کو نہ سمجھ سکوں۔ تم اب تک مجھے ایک بے جان مگر کارآمد اوزار کی طرح استعمال کرتے آئے ہو، لیکن آج کی رات میری، کیا سمجھے؟ سلیم کے جسم سے پسینہ پھوٹ پڑا، غصے کی جگہ خوف نے لے لی۔ وہ اب تک پروفیسر کو پاگل سمجھتا تھا کہ وہ جدھر اسے لے جانا چاہتا ہے وہ بغیر سمجھے بوجھے چلا جاتا ہے، لیکن پھر بھی وہ ہمیشہ محتاط رہا۔ اس نے آج تک اپنی اصلی سرگرمیوں کی بھنک پروفیسر کے کان میں نہ پڑنے دی تھی، پھر اسے اس کی سرگرمیوں کا علم کیوں کر ہوا؟ وہ خوف زدہ ضرور تھا لیکن نا امید نہیں، کیونکہ اس کی زندگی کے دوسرے پہلو کا علم پروفیسر کے علاوہ کسی اور کو نہ تھا۔ پروفیسر وہ تو پاگل تھا۔
تم قتل کی بات کرتے ہو؟
سلیم نے سکون کے ساتھ کہا۔ خدا کی قسم اگر تم نے یہ رسی فوراً ہی نہ کھول دی تو میں اپنی اس دھمکی کو پورا کر دکھاؤں گا جو اکثر تمہیں دیتا رہا ہوں۔ میں پولیس کو اطلاع کر دوں گا کہ تم قاتل ہو، اپنے اسسٹنٹ کے قاتل۔ میں؟ پروفیسر نے شرارت آمیز لہجے میں کہا۔ یہ میں آج ایک نئی اور دلچسپ خبر سن رہا ہوں۔ میں نے یہ قتل کب کیا تھا؟
کب کیا تھا؟
سلیم نے کہا۔
اتنی جلدی بھول گئے؟
کیا تم نے اپنے اسسٹنٹ نئیم کو اپنے بنائے ہوئے غبارے میں بٹھا کر نہیں اڑایا تھا جس کا آج تک پتہ نہیں چل سکا؟ پروفیسر خاموش ہو گیا۔ اس کے چہرے پر عجیب قسم کی مسکراہٹ رقص کر رہی تھی۔ اور ہاں، اسی حادثے سے میرا دماغ خراب ہو گیا اور تمہیں اس واقعے کا علم ہو گیا تھا، لہٰذا تم نے مجھے بلیک میل کرنا شروع کر دیا۔ مجھ سے ناجائز کاموں میں مدد لیتے رہے، مجھ سے روپیہ اینچتے رہے، لیکن برخوردار شاید تمہیں اس کا علم نہیں کہ میں حال ہی میں ایک سرکاری جاسوس سے مل چکا ہوں۔ تم خوف زدہ کیوں ہو رہے ہو؟ میں نے تمہارے متعلق اس سے کچھ نہیں کہا۔ میں تمہیں یہ بتانا چاہتا ہوں کہ نئیم میرے غبارے کے ٹوٹنے سے مرا نہیں، بلکہ وہ اس وقت بھی مدراس کے کسی گھٹیا سے شراب خانے میں نشے سے چور اوندھا پڑا ہوگا، اور مجھے اس کا بھی علم ہے کہ اس نے جو خطوط مجھے لکھے تھے تم نے راستے ہی سے غائب کر دیے۔ بہت عرصہ ہوا تمہیں اس کے لیے زندہ ہونے کا ثبوت مل گیا تھا، لیکن تم مجھے پاگل سمجھ کر روپے اینچنے کے لیے اندھیرے ہی اندھیرے میں رکھنا چاہتے تھے۔ کہو میاں سلیم، کیسی رہی؟ کیا اب میں تمہیں وہ باتیں بھی بتاؤں جو میں تمہارے متعلق بھی جانتا ہوں؟ کنور سلیم سہم کر رہ گیا۔ اسے ایسا معلوم ہو رہا تھا جیسے پروفیسر کا پاگل پن کسی نئے موڑ پر پہنچ گیا ہے، جسے وہ اب تک ایک بے ضرر کیچوا سمجھتا رہا۔ وہ آج فن اٹھائے اس پر جھپٹنے کی کوشش کر رہا ہے۔ خیر پروفیسر، چھوڑو ان حماقت کی باتوں کو، سلیم نے کوشش کر کے ہنستے ہوئے کہا۔ میری رسیاں کھول دو، آدمی بنو۔ تم میرے عزیز ترین دوست ہو، میں وعدہ کرتا ہوں کہ تمہیں اس سے بھی بڑی دوربین خرید کر دوں گا، اتنی بڑی کہ سچ مچ ایک شیشے کا گنبد معلوم ہوگی۔ ٹھہرو سلیم، ٹھہرو، پروفیسر نے دوربین کے شیشے پر جھک کر کہا۔ میں ذرا بیمار کے کمرے میں دیکھوں۔ تو ابھی آپریشن شروع نہیں ہوا، ایسے خطرناک آپریشنوں میں کافی تیاری کی ضرورت ہوتی ہے۔ مجھے یقین ہے کہ نوجوان ڈاکٹر نواب صاحب کی جان بچانے میں کامیاب ہو جائے گا، لیکن سلیم یہ تو بڑی بری بات ہے۔ اگر نواب صاحب 10-20 برس اور زندہ رہے تو کیا ہوگا؟ تمہاری وراثت تو تم تک جلد نہ پہنچ سکے گی۔ اس سے کیا ہوتا ہے، سلیم نے کہا، بہرحال میں ان کا وارث ہوں، اور پھر مجھے اس کی ضرورت ہی کیا ہے؟ کیا میں کم دولت مند ہوں؟ خیر خیر، تمہاری دولت کا حال تو میں اچھی طرح جانتا ہوں، اس لیے تم ایک بے بس بوڑھے سے روپے اینچتے رہے۔ سنو بیٹے، میں اچھی طرح جانتا ہوں کہ تمہاری تنگ دستی اب نواب صاحب کی موت کی خواہاں ہے، اسی لیے میں نے تمہیں اس وقت تکلیف دی ہے۔ مجھے امید ہے کہ تم ایک سعادت مند بچے کی طرح اس کا کچھ خیال نہ کرو گے۔ کیا تم نے آج ڈاکٹر توصیف کو اس لیے شہر نہیں بھیج دیا تھا کہ نوجوان ڈاکٹر سچ مچ پیدل آنے پر مجبور ہو جائے؟ کیا فضول بکواس ہے، سلیم نے دوسری طرف منہ پھیرتے ہوئے کہا۔